वो तो मेरा बेटा जो था वो तो बहुत शरीफ, बहुत नेक, बहुत मुफलिस भी था, क्योंकि उसकी जो बेरोजगारी ने उसको बहुत तब कर दिया था। बाकी वो किसी चक्कर में नहीं था, किसी उसमें नहीं था, बहुत अच्छा बहुत नेक बेटा था मेरा। अल्लाह मियाँ उसको पता नहीं मारने वालों को क्या मिला, कुछ समझ में नहीं आया क्या मिला मारने वालों को। कोई
आपके
दुश्मनी नहीं थी, कोई वो नहीं थी, सिवाय मौला का गुलाम था, मौला के पास चला गया। पता नहीं इन लोगों को क्या मिल रहा, कुछ समझ में नहीं आ रहा कि माँ का कलेजा निकाल ले रहे हैं, बच्चों को यतीम किए दे रहे हैं, छोटे छोटे बच्चे मासूम हैं, अल्लाह जाने क्या क्या कर रहे हैं, पता नहीं क्यों कर रहे हैं, ये समझ में नहीं आ रहा कि ये पाकिस्तान था, पाकिस्तान क्या है क्या। बस ये तो कत्लगाह हो गई चखासी। बस मैं तो अपने बेटे को जानती हूँ, वैसे सारे मेरे अपने ही हैं, सब मजेदार हैं। और रजादारी में तो फिर वही बात आ गई कि अगर सारे भी कुर्बान हो जाएं तो कोई परवाह नहीं है, इसलिए कि रजादारी रजादारी है। मौला के पास गया है और मौला जी ने फौरन उसको ले लिया। इन्होंने कहा था कि एक पट्टी आई थी कि हमेशियों को मारने में बहुत मजा आता है, इसलिए कि मट्टी में सुलाना है, तो मट्टी में नहीं सोते, मट्टी में तो तन पड़ा होगा उनका। वो तो गई जिसका था वो उनके पास चला गया बहुत, मगर हमें अधमरा कर गया। और मारने वाले को क्या मिला ये कुछ समझ में नहीं आया, ये बताने वाला बता दे कि हमें ये मिला मारने से। बीवी बीमार है, पड़ी है पलंग के ऊपर, अम्मा को बीमार कर दिया। पाकिस्तान बना था मगर पाकिस्तान रहा नहीं, अब तो रेगिस्तान हो गया, बल्कि अब तो बिल्कुल बेकार हो गया। अब तो नाम लेना पाकिस्तान का तो नाम ही लेना बेकार है, इसलिए कि पाकिस्तान कहाँ को रहा। पाकिस्तान में तो पाक आदमी रहते, नेक आदमी रहते थे। पहले तो हमने ये सुना था कि अगर हफ्तों चीज पड़ी रहेगी तो कोई उठाता नहीं है, पाकिस्तान पाकिस्तान है। अब तो पता नहीं क्या है, कुछ समझ में नहीं आता। कभी भी नहीं रोकूंगी मैं, मौला की हूँ, मौला ही की रहूंगी, मौला के मेरे बच्चे हैं, सब भी कुर्बान हो जाएंगे तो मुझे कोई वो नहीं।
मैं तो शहीद की बेवा करवाऊंगी।
मैं शहीद इकबाल मसूद का बेटा हूं, जो कि वो 31 जनवरी को शॉप से वापसी में घर आते वक्त उनको शहादत नसीब हुई। मैं अपनी बातों से तो उनकी याद नहीं बुला सकता, ना उनकी कमी पूरी कर सकता हूं। बस खुदा ताला से यही दुआ करता हूं कि और इमाम हुसैन मजलूम करबला से कि हमारी कुर्बानी को कबूल करवाए। बस आपस में इत्तेहाद रखें और एक दूसरे का साथ दें, और बस ज्यादा से ज्यादा आपस में मिली इत्तेहाद होना चाहिए, आपस में झगड़े नहीं हों, ताकि एक कौम हो सके हम लोग।
हद ये है कि उन्होंने अपने फ्यूचर के बारे में कभी नहीं सोचा, कभी जॉब को उन्होंने जॉब की तरह किया ही नहीं कि भाई मुझे जॉब पे जाना है, मुझे आज़ादारी में नहीं जाना। उन्होंने जॉब को रिफ्यूज़ करके आज़ादारी को तरजीह दी, उन्होंने जॉब को छोड़ा, आज़ादारी को पकड़ा। अगर कहीं ऐसा वक्त आया कि एक जगह आज़ादारी हो रही है और एक जगह जॉब पे बुलाया जा रहा है, तो उन्होंने जॉब पे नहीं गए बल्कि वो आज़ादारी की तरफ गए। उन्होंने कहा कि मेरे लिए पहले ये ज़रूरी है, जॉब तो आज नहीं कल फिर हो जाएगी। बहरहाल ज़िंदगी भर उन्होंने मैं समझता हूँ कि इस हवाले से अज़ियती में ही रहे वो बेचारे मरहूम मेरे भाई शहीद। जिस तरह दीगर हजरात सेट हो जाते हैं बिजनेस में, जॉब में, और ये सिलसिला भी जारी रखते हैं, लेकिन उन्होंने इस सिलसिले को ज़्यादा तरजीह दी। और ये शिया सुन्नी फसाद नहीं है, ये जो है स्पेशली कुछ एजेंसीज हैं जो बीच में ये मसले मसाइल पैदा कर रही हैं कि कभी हमारे लोगों को शहीद किया जाता है, कभी उधर होता है, तो ये लड़वाने की एक साजिश है। ये तो 1400 वर्षों से मौला का गम चला रहा है, ना रुका है ना रुक सकता है कभी, चाहे कितने भी आप शहीद कर दें या कितने भी आप एजेंसियां अपनी ताकतें दिखा दें, वो आज तक नहीं कर सकी तो आप क्या करेंगे आगे जाके। तो ये मैं ये हवा आपको मैसेज दूंगा आपकी तवसल से एजेंसियों को कि भाई कोई फायदा नहीं है अपना टाइम ज़ाया कर रहे हो, यहाँ एक शहीद होता है दूसरा पैदा हो जाता है, एक लीडर मरता है दूसरा लीडर आ जाता है, आप हमें ख़त्म नहीं कर सकते हो, क्योंकि हम जिनके चाहने वाले हैं, जिनके मानने वाले हैं, हमारा कोई कुछ नहीं बिगाड़ सकता। और मैं नहीं समझता कि उनकी किसी से कोई दुश्मनी थी। अहले सुन्नत को भी इतना बड़ा झटका लगा ये हमारे बिरादरान जो अहले सुन्नत भाई हैं कि यार ये क्या हो गया है और हमारे एरिया में ऐसा कैसे हो गया। तो बस यही सब कुछ है कि वो ना हम भूल सकते हैं ना लोग भूल सकते हैं उन्हें। हम तो खैर भूल ही नहीं सकते, लेकिन जो हमारे अहले सुन्नत साथी हैं, दोस्त हैं हमारे, मैं समझता हूँ वो भी नहीं भूल सकते इस शहादत को। तो हम जितना भी बातचीत कर लें, इन्होंने करना वही है जो इन्हें करना है, क्योंकि रुकने वाले तो हम भी नहीं हैं।
यानी हम राय इमाम हुसैन पे चलते रहेंगे।
बिल्कुल, राय इमाम हुसैन पे हम चलते रहेंगे। इनको ही आगे, मैं समझता हूँ कि इन्हें ही आगे हमसे बात करनी पड़ेगी कि भाई आप सही हो, हम गलत हैं, लिहाजा मिल बांट के कुछ कर लेते। देखिए, हम तो किसी को रोकते नहीं है कि भाई तुम ये मत करो, तुम ये मत करो। इसीलिए हम भी ये चाहते हैं कि आप भी हमें मत रोको भाई। अगर हम किसी को रोक रहे हो, किसी के मजहबी मामलात में दखल अंदाजी कर रहे हो, तो हम जिम्मेदार हैं इस बात के। लेकिन जब हम किसी को रोकते ही नहीं है, तो आप कौन होते हो हमें रोकने वाले? आप हमारे बीच में ये लड़ाइयां क्यों करवा रहे हो?
कुछ शोर मचा, कुछ शोर मचा, आवाज आवाज उठा, जो जोश दिखा, ओ बेपनाह बना, अब सोच बदल के कुछ कर दिखा, जो बन जाए आजाद हर अगर तेरा कर दे हर अमल तेरा हो बेमिसाल। कुछ शोर मचा, आवाज उठा, कुछ शोर मचा, आवाज उठा।
मुझे एक भी अहले तशरीफ का दहशत गर्द दिखा दे, किसी आईएसआई का अहलकार बनाओ। सिर्फ हमारा यही कसूर है।
देखे जाना जो तेरे मन में है,
जो अपनी सोच को दूसरों की सोच में मुसल्लत करना चाहती है।
तो आज इस मोड़ पे आ खड़े हुए, ना कोई रास्ता ना मंजिल आए नजर तुम्हें, अकल हैरान है और सोच परेशान है, खौफ दिल में और गुमसुम जुबान है। तो शोर मचा और कदम बढ़ा, अपना सर फख्र से उठा, बुलंद कर अपने वो ख्याल, पूछ ले वो सब सवाल, शीर दे खौफ और हिरास के वो परते, अपनी मिसाल खुद बना, छोड़ दे मायूसी के वो रस्ते, अपना बोझ खुद उठा, दिखा दिखा कि तू किसी से कम नहीं, तेरी सोच तेरी हिम्मत तेरे दिल में कोई गम नहीं। आज है अंधेर तो कल है उजाल, साया है साया सुलझा।
शहीद की मैं वालदा हूँ और इनका रिश्ता मेरा बेटे का है और ये शहीद हुए हैं 6 नवंबर को।
6 नवंबर किस वाक़े में शहीद हुए थे?
ये डाखाने पर लालू खेत में।
यानी क्या हुआ था? किस कहाँ गए?
ये आफ्ताब हैदर के जनाजे में थे, मौलाना आफ्ताब हैदर
जी जी।
तो उसमें वहाँ पर वो गोली चली है, रेंजर्स ने चलाई है गोली, उसमें ये शहीद हुए। और ये वसीम जो है इनको बचाने के लिए गए थे।
अच्छा अच्छा।
बस उनके लिए यही पैगाम दूंगी कि जो मौला की शहादत उसमें चले जाते हैं राह में, वो शहीद हैं, वो मरते तो नहीं है। बस यही पैगाम दूंगी सब लोगों के, अपने दिल बड़ा रखें, हौसला रखें। और क्या कह सकते हैं,
हुकूमत पाकिस्तान से मुतालबा, जो हमारी सिक्योरिटी की महाफिजत की जिम्मेदार है,
उनसे कुछ नहीं कहना, कुछ भी नहीं बनता है।
यानी बस काबिल नहीं रहे?
नहीं, बिल्कुल कुछ नहीं कहना है उनसे, क्योंकि वो इस काबिल है नहीं कि उनके लिए कुछ वो किसी के लिए करें। उन्हें सिर्फ अपनी कुर्सियों की पड़ी हुई है और कुछ नहीं कर सकते वो लोग।
मेरे हस्बैंड थे। फकर तो है कि उनका अरमान पूरा हो गया है, बस तकलीफ इस चीज की है कि बच्चे बहुत छोटे हैं मेरे अभी ना। बाकी तो फकर ही है कि वो चाहते थे मुझे शहादत मिले, तो वो उनका शौक पूरा हो गया। नहीं, खौफ ज्यादा तो नहीं होना चाहिए, वो तो जब अल्लाह की तरफ से आनी होगी तो वो कोई नहीं रोक सकता इस चीज को, तो इस चीज से तो खैर खौफ ज्यादा नहीं होना चाहिए। बस देख देख के आजकल तकलीफ इन्हीं चीजों की कि इतने जवान जवान लोगों को मारा जा रहा है, बच्चे छोटे छोटे हैं, सिर्फ इस चीज को देख के तकलीफ है, बाकी तो कोई तकलीफ नहीं। क्यों, जाना तो है अल्लाह के पास एक ना एक दिन। दो बेटे हैं मेरे, بس ایک 10 سال کے ہوئے بھی اور ایک کے کہتے ہیں 7 سال کے ہوئے بھی.
25 جون 2012 کو یہ شہید ہوئے، 4 شعبان. شوہر ہے میرے.
کہاں شہید ہوئے انٹی؟
یہ لی مارکیٹ اور چاکی واڑا کے درمیان کا جو راستہ ہے
جی، ٹارگٹ کلنگ کا واقعہ
جی. بالکل شہادت شروع سے وہ مانگتے ہی رہے ہیں سب، ہے نا، شہادت ہی مانگتے ہیں اور شہادت ہی ملتی ہے ہمارے لوگوں کو. دیکھیں مجھے ایک چیز کی بہت کمی لگتی ہے کہ ہمارے یہاں جو ہم لوگ بھی ہیں نا ٹکڑوں میں بٹے ہوئے ہیں
جی،
ہم سب ایک ہو کر سوچیں گے نا تو پھر دشمن اتنا طاقتور ہوگا نہیں. چھوٹی چھوٹی ہم نے بنائے ہوئے مطلب ٹیمیں بنی ہوئی ہیں الگ الگ، ہم سب ایک ساتھ ہو کر کسی کے لیے بھی یا اپنے لیے کچھ کیوں نہیں کرتے؟ سامنے آ کے مارے، پیچھے سے وار کرتے ہیں. وہ ایک شعر پڑھا تھا میں نے، اندھی گلی کے موڑ پہ بیٹھا ہے تاک میں، دشمن عظیم ہے تو اجالے میں کیوں نہیں. اگر آپ سمجھتے ہیں کہ آپ حق پر ہیں تو سامنے سے وار کرو نا، پیٹ پیچھے سے کیوں کرتے ہیں، خاموشی سے کیوں کرتے ہیں، نہتے لوگوں پہ کیوں کرتے ہیں؟
آپ کے پاس پالیسیز تھیں، آپ اس پالیسیز کے تحت آپ نے 22,000 دہشت گرد گرفتار کیے. 922 دہشت گرد جو ہے پاکستان آرمی نے گرفتار کیے، جو احمد شجاع پاشا صاحب کا جو ہم سیشن میں بیان دیا کہ ہم نے گرفتار کر کے کورٹ بھیجے تو انہوں نے چھوڑ دیا، تو اسی طرح یہ 22,000 بھی چھوڑ دیے. تو جو پالیسیز تھیں اس پر کہیں آپ کی عدالتوں نے یا انصاف فراہم کرنے والے اداروں نے اس پہ عمل درآمد کیا؟ میرا یہ کام نہیں،
پروسیکیوشن کا مسئلہ تھا نا فیصل رضا عبدی صاحب. عدالتیں بغیر ثبوت اور شواہد کے تو کاروائیاں نہیں کریں گی نا، جہاں پروسیکیوشن ویک ہوگی وہاں یہ مسائل پیدا ہوں گے.
تو میجر ایکٹ آف لا کی شک 139 کے تحت اگر کہیں پروسیکیوشن فیل ہو جاتی ہے اور ثابت نہیں کر سکتا اس طرح سے، تو اس کو 2 سال قید دی جاتی ہے. آپ کی عدالتوں نے کبھی کسی کو سزا دے کے یہ اس پیرائے کو صحیح کرنے کی جسارت کی؟ اور دوسری چیز یہ کہ پروسیکیوشن کا مسئلہ صرف ملک اسحاق اور کالعدم تنظیموں کے لیے تھا، غلام رضا شاہ نقوی اور لوگ اندر پڑے ہوئے ہیں 10 سال سے، ان پہ پروسیکیوشن کی یہ شرط لاگو نہیں ہوتی تھی. تو پروسیکیوشن نے اپنے آپ کو چناؤ کیا اور ایک سوچ کے لوگوں کو جو ہے دھڑا دھڑ ریلیز کیا، اور ایک سوچ کے لوگوں کو 16 سال ہو گئے اور عدالت کے اندر پیشی دیتے ہیں، اس کو فالج ہو گیا، ہارٹ اٹیک ہو گیا، اور اس کو پھر بھی اس کا کیس نہ سنا جائے. انسانی بنیادوں پر میں تو کہہ رہا ہوں پھانسی دے دو یار اس کو، اس کے لیے عذاب تو نہ بنا. اس پر وہ کیس ہے ہی نہیں جو 17 سال جیل کاٹے، تو اس پر اگر انصاف کے پرائے دو زاویے ہو جائے تو پھر ہمیں یہ دیکھنا پڑے گا کہ اس ملک میں جو انصاف ہے وہ ایک سیکٹ میں ہے اور ایک سیکٹ میں تو نہیں ہے.
میں شہید عسکری رضا کی وائف ہوں اور 2 بچے ہیں میرے، بیٹی ہے ایک میٹرک میں شہوار فاطمہ، بیٹا ہے محمد مہدی رضا 7th کلاس میں. بس ملت کے ہی کام زیادہ ان کی نظر میں اہمیت تھے کہ مطلب زیادہ انہوں نے اسی کو ملت کے ہی لیے، قوم کے لیے، اپنی اس کے لیے، عزاداری کے لیے اور اس کے ہی لیے زیادہ کام کیا، اپنا گھر، اپنے بچے، بس زیادہ انہوں نے مطلب نہیں دیکھا صرف اور صرف بس یہی. آخری دنوں میں تو بالکل ایسا تھا کہ بس صرف یہی کام کرنا ہے. آخری دنوں میں بھی جیسے حالات خراب چل رہے تھے، حسین مشن وغیرہ کے ادھر کے ادھر کے سب کے، بس جہاں بھی کچھ ہوتا تھا وہ فوراً کال آتی تھی، فوراً پہنچتے تھے، کتنا بھی اہم گھر میں کام ہو، کچھ ہو، بس وہ ضروری تھا. تو میں نے یہی ان سے بولا کہ اب اپنے بچوں کو بھی دیکھنا چاہیے، گھر دیکھنا چاہیے، وہ کرنا چاہیے صحیح ہے مولا کے لیے. تو بس یہی تھا کہ بس اپنی ملت کو قوم کے ایک پلیٹ فارم پہ لے آؤں، پھر اپنا گھر دیکھوں گا، اپنا بزنس دیکھوں گا. بیچ میں سب بالکل آخری اس میں تو بالکل سب بالکل بزنس بھی نہیں دیکھ رہے تھے، اپنا کام نہ کچھ، بس صرف ایک یہی وہ تھا، بس دن رات کا یہی وہ تھا اسیروں کے لیے کام. اور وہ بس یہ تو دیکھیں 1400 سال سے چلا آ رہا ہے، کبھی بہت زیادہ ہوتا ہے، کبھی کم، کبھی بہت زیادہ ہو رہا ہے، آج کل بہت زیادہ ہو رہا ہے. 1400 سال سے ہم لوگ تو بھگت رہے ہیں، یہ 1400 سال ہو گئے. کوئی زیادہ ظاہر ہے جو کام کر رہا ہے وہ ہے، وہ زیادہ اس میں ہوتا ہے کیونکہ دشمن بھی بہت تیز ہے، دشمن بھی نہیں چھوڑتا. ہمارے گھر میں شہید عسکری رضا میرے ہسبینڈ تھے، بہت زیادہ مطلب اپنا وہ بھی کرتے تھے، دیکھتے بھی تھے، بہادر تھے بہت وہ تھے، اور کبھی محتاط ہوتے تھے، کبھی محتاط بھی نہیں تھے، بس نکل جاتے تھے ایسے ہی. اگر ساتھ آ رہے ہیں کوئی لڑکے آ رہے ہیں وہ ہو رہے ہیں ساتھ جا رہے ہیں تو ادھر آ کے لڑکے کھڑے ہوئے کہ بھائی کہاں ہے، وہ ادھر سے نکل گئے گاڑی لے کے، اور مطلب سخت اس میں بھی نکلے. ان کو پتا تھا، خود بھی پتا تھا کہ ان کے پیچھے ہیں، بولتے تھے، کہتے تھے، हम घर में कहते भी थे कि अपनी एहतियात, तो कहते थे नहीं कि बस ये था पता कि शहादत होनी है, लेकिन जाहिर जहां तक ये ताल्लुक है कि हम अगर नहीं निकलेंगे नहीं वो करेंगे तो फिर ठीक है, आजादारी तो होती रहेगी जैसे तैसे भी, लेकिन ये है कि जो इस, जो ये मुकाम हो गया है, जो ये अब वो हो गया आजादारी का, वो ये फिर नहीं होगा, ये और बिल्कुल फिर खत्म हो जाएगा सब बिल्कुल। वो मतलब देख चुके हैं और वो जानते हैं कि हमारे हौसले पस्त नहीं है, हमारा बच्चा बच्चा जो है, हम अपने अपने तौर पे तो यही देखते हैं, हमारा बच्चा बच्चा इतना, वो अल्लाह का शुक्र है माशाल्लाह से, हम जिस उससे ताल्लुक रखते हैं अहले बैत के, उससे तो बहादुरी तो हमारे उसमें है ही, शुजात और बहादुरी तो हम वहां से लेके चले हैं, लेकिन क्या कहते हैं हमारे, हम यही है कि दुश्मन लाख कितना भी तेज हो, वही बात है कि जाहिर है हम हुसैनी है, वो है शहीद, शहादत तो हमारी मिराज से, असीरी हमारी मिराज से, जो हमारी यहाँ दोनों हो चुकी, मेरे हस्बैंड असीरी भी झेल चुके थे, शहादत भी हो गई, तो क्या हुआ क्या हुआ, आजादारी वैसे ही चल रही है और अच्छी वो चल रही है, और मतलब दुश्मन ये समझ रहे हैं कि हमको मार के या वो करके आजादारी खत्म कर देगा या अहले बैत का नाम खत्म कर देगा, ये तो 1400 साल से वो खुद भी देखता आ रहा है, लेकिन नाम नहीं खत्म कर, ना हम ये होने देंगे, और चाहे हम औरतें हैं, मैं औरतों को भी यही कहूंगी कि हम ये नहीं होने देंगे, कि अल्लाह का शुक्र है कि इतनी बहादुरी और इतनी वो हमें भी जनाब ज़ैनब से मिली है, और जाहिर हम उन्हीं के लिए वो हैं, हम तो एक मतलब दुआ का नतीजा है जनाब सईदा की, और वो तो हम हमारी जान है और वो तो उनकी अमानत है। अब तो जाहिर है फैमिलीज और औरतों पे भी आ गए हैं, सब कुछ करके देख लिया, लेकिन इससे हम पीछे नहीं हटेंगे कि हमारी आजादारी पे कोई भी आ जाए, और वक्त पड़ेगा तो हम भी औरतें भी आ जाएंगे, मैदान में आ जाएंगे, और जिस वक्त भी जरूरत पड़ी हो, जिस वक्त, मैं तो कहती हूँ अभी भी अगर वो है तो हम हाजिर हैं, लेकिन आजादारी पे आज नहीं आने देंगे ना अपने किसी उस पे। बस कमी तो जाहिर है आपको पता है कि बहुत बड़ी है, और वो भी ऐसे शख्स की जो अस्करी रजा जैसे जो थे वो हमारे लिए क्या थे, हमारे घर के लिए, खानदान के लिए, अपने घर वालों के लिए। कमी तो जाहिर है कोई पूरी नहीं कर सकता, कमी तो इतनी महसूस होती है, लेकिन ये है कि बस ये जो शहादत का रुतबा और ये जो देखा, तो ये देख के थोड़ी तसल्ली होती है और दिल को वो होता है शायद इत्मीनान, पता नहीं किस तरह का है, वरना जाहिर है हाँ बिल्कुल खुदा के, वरना उनकी शहादत और जिस तरह अगर ऐसे कोई वो हो जाती तो वाकई बर्दाश्त करना बहुत मुश्किल था, वो भी इनकी अस्करी रजा जैसे शहीद, बच्चों से बहुत ज्यादा वो था, बेटी से ज्यादा अटैच बहुत ज्यादा थे, कहते थे मेरी जान इसमें है बस, और बस उस वो देखती है, ये लोग देखते हैं, वो बस यही देखती है कि बाबा आए हैं, और बस वो कहते हैं कि तुम, जैसे वो रोती कि बाबा आप तो शहीद हो गए थे, आप कैसे आ गए, तो कहते हैं कि नहीं मैं हूँ शहीद हो गया था, मैं हूँ तुम लोगों के साथ हूँ, मैं नजर नहीं आ रहा हूँ लेकिन मैं तुम लोगों के साथ साथ हूँ, और बस यही वो है। अभी धरना जो हो रहे थे तो उसमें नहीं जा सके, एक दिन जैसे नहीं जा सके हम लोग, तो ख्वाब में देखा कि इनको और उनको ऐसे गोद में लिए हुए और कह रहे हैं कि मैंने तुम लोग को यही सिखाया था, और ना क्या कहते हैं खुद रैली का जैसे आ रहा है जहन कि तुम लोग गए नहीं, मैंने तुम दोनों को यही सिखाया था, तुम लोगों को यही सिखाया था। बस बेटी बहुत वैसे ख्वाब देखती है कि बाबा आए हैं और इस तरह, और जैसे और लोग भी जैसे देखते हैं मेरे घर वाले, वो यही कि मैं जिंदा हूं, मैं तुम लोगों के साथ हूं, मैं कहीं गया नहीं हूं, मैं नजर नहीं आता लेकिन मैं तुम लोगों के साथ हूं, और मेरी कब्र जो है रोशन है बहुत, मैं बहुत खुश हूँ, और 12 इमामों ने मुझे अपनी गोद में लिया।
मेरा नाम है मोहम्मद नेगी रजा और मैं शहीद अस्करी रजा का बेटा जी, बाबा याद आते हैं मुझे बहुत।
मेरा नाम शहवार है और मैं शहीद अस्करी रजा की बेटी हूँ। बाबा की शहादत के बाद जाहिर है बहुत दुख हुआ, और बस यही पैगाम देना चाहूँगी कि मौत तो सबको आ जाती है, लेकिन क्यों ना शहादत की मौत, इंसान तो मरना तो सबको ही है, लेकिन शहादत की मौत के बाद जो रुतबा और जो पोजीशन हमें मिलती है तो वो तो फिर कभी मिल ही नहीं सकती है।
नक्शा बना है, सामने आया है, वो ये है कि हुकूमती बाज इदारे बाकायदा मुलव्वस हैं, इसके अंदर मुमकिन नहीं है इन इदारों की आंखों से बचकर कोई काम करना, इन कार्रवाइयों में वो شامل ہوتے ہیں، لیکن اس حد تک کہہ سکتے ہیں کہ انہیں پتہ ضرور ہوتا ہے، کاروائی سے پہلے بھی انہیں علم ہوتا ہے، کاروائی کے بعد بھی انہیں علم ہوتا ہے کس نے کی ہے. اس میں سیاستدان، خصوصاً علاقائی سیاستدان باقاعدہ ملوث ہوتے ہیں، اور اس میں متعصب مذہبی گروہ، اور چوتھی جو چیز ہے وہ عرب ممالک اور امریکہ، یعنی بیرونی ایجنسیاں اور طاقت. یہ چار ضلع ہیں، اس کے چار رکن ہیں جنہوں نے یہ ماحول بنایا ہے اور ذمہ دار ہیں، اور اس کو آگے لے کر جائیے. ہر ایک کے اپنے مقاصد ہیں، یعنی اہداف ہیں. مذہبی متعصبین کے اپنے اسباب ہیں، ان کے اندر شیعہ نفرت ہے، تنگ دل متعصب فرقہ پرست گروہوں کے اندر نفرت ہے شیعہ کے خلاف. یعنی کوئی اور ہدف نہ ہو، یہ ایک محرک ان کے اندر کافی ہے عمل کے اندر شریک ہونے کے لیے، کہ ان کے دلوں میں شیعہ نفرت بھری ہوئی ہے. سیاستدانوں کے اپنے مفادات ہیں. مثلا اس وقت سیاستدان ہیں ایسے جو باقاعدہ طور پر دہشت گرد گروہوں سے معاہدے کر کے ان کے علاقوں میں جہاں جہاں سیٹیں ہیں ان سیٹوں کے حصول کے لیے انہوں نے باقاعدہ معاہدے کیے ہیں، چونکہ کچھ علاقوں میں جہاں متعصبانہ فضا زیادہ ہے ان ووٹوں کے حصول کے لیے انہوں نے دہشت گرد گروہوں سے معاہدے کیے ہیں. طے یہ کیا ہے کہ یہ دہشت گرد گروہوں کو سپورٹ کریں گے، چھٹی کھلی چھٹی دیں گے، اور ان کی کاروائیوں پر کوئی قانونی کاروائی نہیں کریں گے، ان کو مہلت دیں گے، وہ اپنا کام کریں، اس کے معاوضہ یہ ہوگا کہ وہ ان کو ووٹ دیں گے. در حقیقت ایک دوسرے کو ٹیسٹ کر رہے ہیں ان معاہدوں کے بعد کہ آیا واقعاً صداقت ہے یا نہیں، کہ جہاں جہاں آپ نے کہا تھا ووٹ دینے کا تو آپ نے ووٹ دیے ہیں یا نہیں. اور انہوں نے کاروائی کر کے حکومت کا ٹیسٹ لیا ہے، سیاسی پارٹیوں کا ٹیسٹ لیا ہے کہ ہم کاروائی کرتے ہیں یہ دیکھنے کے لیے کہ آیا یہ ہم پر ہاتھ ڈالتے ہیں یا نہیں، اور دونوں نے معاہدے کی پابندی کی. اطمینان حاصل کیا جا رہا ہے کہ جب ہم اصل کاروائیاں کرنے آئیں گے تو یہ حکومتیں اور یہ پارٹیاں اور یہ سیاستدان اور یہ پارلیمنٹ اور یہ سارا سیٹ اپ یہ ہمارا ساتھ دے گا، ہمیں کھلی چھٹی دے گا. بھلے ابھی ثابت ہو گیا کہ دے گا، تسلی کر لیے کہ دے گا. اس کا ایک نمونہ آپ دیکھیے کہ انہوں نے سپاہ صحابہ کے سربراہ کو، لشکر جنگوی کے سربراہ کو، ملک اسحاق کو آزاد کیا ہے. عدالت نے باقاعدہ قانون نوٹیفیکیشن جاری کیا ہے کہ حکومت بیت المال سے اس کو اور اس کے گروہ کو ماہانہ وظیفہ دے، ان کو حکومت سرکاری وظیفہ دے رہی ہے.
طالب علیہ الصلوۃ والسلام کا قول آپ یاد نہیں، جس میں فرماتے ہیں کہ کیوں تم اپنے کو دوسرے کا بندہ قرار دیتے ہو جبکہ خدا نے تجھے آزاد پیدا کیا ہے. علی حجت حق، اے علی مشکل کشا، آپ اپنی دور میں کوفی کے لوگوں سے شکوہ فرماتی تھی کہ جب آپ گرمیوں میں ان کو فرماتی تھی کہ جہاد کے لیے نکلو تو وہ بہانہ کرتی تھی کہ ابھی گرمی ہے، سردیوں میں ہم جائیں گے. جب سردیوں کا وقت آتا تھا تو بہانہ کر کے کہ ابھی سردی ہے، جب گرمیاں جائیں گے ہم جہاد کے لیے چلیں گے. اے علی حق، آؤ کراچی کے جوانوں کو دیکھو کہ آج آپ کے نام کی حفاظت کے لیے، آج آپ کے کلمے کی، پاکستانی اسلامی میں حفاظت کے لیے نہ گرمی سے ڈرتے ہیں نہ سردی کا خیال کرتے ہیں، ہر جگہ پر علی علی کا نعرہ لگاتے ہیں. جب ہم علی کا نعرہ لگاتے ہیں تو آپ کے پروپیگنڈے سازش سب باطل ہو جاتے ہیں. کوئی نہیں ہے جو علی کا منکر ہو. اگر علی کے نعرے کا منکر ہو شیعوں میں سے ہم اس پر لعنت بھیجتے ہیں. ہمارے معصوم جوانوں کے ذہن میں یہ غلط بات ڈالتے ہیں کہ شیعوں میں بھی کچھ پیدا ہو گئے ہیں جو یا علی کے منکر ہے. اے علی اگر آپ کے نام سے منکر ہو تو پھر وہ کس طرح آپ کی شفاعت کا توقع رکھ؟ وہ تو پھر آپ کا شیعہ ہی نہیں رہ سکتا. اگر ہم اتحاد بین المسلمین کا نعرہ بلند کرتے ہیں لیکن اتحاد بین المومنین کو ہم نظر انداز کر لیں تو لوگ ہم پر ہنسیں گے. ہنسیں گے یا نہیں ہنسیں گے؟ بے خدا جس قدر ہم اتحاد بین المسلمین کے حامی ہیں اس سے چند گنا بالا تر ہم اتحاد بین المومنین کے قائل ہیں اور ان کو واجب سمجھتے ہیں. ہم حکومت کو بھی یہ کہتے ہیں کہ اگر آپ کے قانون میں یہ ڈالا گیا ہو کہ ملت جعفریہ اختلاف کا شکار ہو گئی ہے تو آپ کو اس غلط فہمی میں مبتلا نہ ہونا. بے خدا آج ملت جعفریہ کی چھوٹی بچی مسترات تک سب نے یہ فیصلہ کیا ہے کہ ہم پاکستان میں اپنے لیے صرف اور صرف ایک جعفریہ مانگتے ہیں.
غم روزگار، غم زمانہ، اضطراب و پریشانی، ہر سو دیوانہ وار آدمی، ہر طرف دوڑتے بھاگتے راستے، ہر طرف آدمی کا شکار آدمی. یہ ہے دور حاضر یعنی دور انتظار، ایک ایسے مسیحا کا انتظار جو انسانیت کے امن کا ضامن ہے. وہی حجت خدا ہے، وہی وارث سید الشہدا ہے. ہاں یہی ہے منتقم خون حسین، یہی ہے امام مہدی، اور یہ ہے عہد غیبت مہدی۔ آئیے عقیدہ انتظار کے صحیح مفہوم سے آشنا ہو جائیے۔ انتظار امام زمانہ کا مطلب ہاتھ پر ہاتھ دھرے منتظر رہنا ہرگز نہیں، بلکہ انقلاب مہدی کے لیے سطح ہموار کرنا اور ماحول کو سازگار بنانا ہے۔ گویا انتظار امام زمانہ کا اصل تقاضا تربیت ذات و ملت ہے، کیونکہ کوئی بھی ہادی یکدم کسی قوم کے حالات اور نظام کائنات کو نہیں بدل دیتا، بلکہ اس کے لیے افرادی قوت، تنظیم، تحریک، ترغیب اور سب سے بڑھ کر تبلیغ علوم اہل بیت کی ضرورت ہوتی ہے۔ یہی سنت الہی بھی ہے اور مشن امام زمانہ بھی۔
ادارہ فروغ ثقافت اسلامی البلاغ پاکستان ایک غیر تجارتی ادارہ ہے جو وطن عزیز پاکستان میں اسلامی ثقافت کے فروغ کے لیے کوشاں ہے۔ لہٰذا ادارے کی اوریجنل سیریز خرید کر ادارے کے استحکام اور دوام میں اپنا بھرپور کردار ادا کریں۔ شکریہ۔